रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल, आर्थिक सुधारको अभियानमा सहकार्य गर्दै अगाडि बढ़ने प्रधानमन्त्रीको प्रतिबद्धता। नेपाल सरकारको मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त। निजामती कर्मचारी अस्पतालका 8 जना कर्मचारी विरूद्ध झण्डै 3 करोड़ भ्रष्टाचार गरेको आरोपमा अख्तियारद्वारा मुद्दा दायर। इरानसँगको युद्धविराम समाप्त भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। र फिफा विश्वकप 2026 को क्वार्टर फाइनल समीकरण पूरा, पहिलो क्वार्टर फाइनलमा शुक्रबार राति फ्रान्स र मोरक्को भिड्दै।
विदेश गए परी चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधार सम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानी मैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गर्नुभएको हो। त्यस अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सृजना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो। वहाँले उद्योग तथा निजी क्षेत्र मैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानूनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढ़ाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ़ने स्पष्ट पार्नुभयो। वहाँले छलफलबाट प्राप्त हुने सुझावलाई गम्भीरतापूर्वक लिने र सम्बन्धित निकाय मार्फत आवश्यक सहजीकरण तथा सुधारका कार्य अघि बढ़ाइने बताउनुभयो। यस्तै छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग व्यवसाय प्रवर्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार निजी क्षेत्रबीच नियमित र परिणाममुखी सम्वादको आवश्यकताबारे सुझाव दिनुभएको थियो। सरकारले गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
कारागार नियमावली 2083 स्वीकृत गर्ने, मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने, भ्रष्टाचार विरूद्धको दोस्रो रणनीति योजना स्वीकृत गर्ने, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने।
यस्तै मन्त्री परिषद बैठकले गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ। यसै गरी बैठकले काठमाण्डु उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा काठमाण्डुका सूरज साक्यलाई नियुक्त गर्ने, विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 र शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 2083 स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको शिक्षा मन्त्री पोखरेल जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 र पर्यटन विधेयक 2082 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले प्रस्तुत गर्नुभएको पर्यटन विधेयक सभाले स्वीकृत गरेको हो। बैठकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले विनियोजन विधेयक 2083 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश जानकारी गराउनुभयो। बैठकमा सभामुख डोल प्रसाद अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र राईको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभयो। नेकपा एमालेका सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति सभामुख अर्यालले आपत्ति जनाउँदै मर्यादामा बसेर बोल्न निर्देशन दिनुभयो र राईलाई थप बोल्न दिनुभएन। त्यसपछि एमालेका सांसदहरू उठेर विरोध गर्नुभयो। सभामुख अर्यालले सांसदहरूले बोल्ने क्रममा सभामुखको अपमान गर्ने गरी भाषा प्रयोग गरेकोमा आफ्नो ध्यान आकर्षण भएको बताउनुभयो। सांसद राईको अभिव्यक्तिप्रति रासोपाका सांसद ज्वाला संग्रौलाले आपत्ति जनाउँदै सांसद राईको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको थियो। सांसद राईको अभिव्यक्तिपछि सभामा विवाद उत्पन्न भएपछि सभामुख अर्यालले पहिलो बैठक 15 मिनट स्थगित गर्नुभएको थियो। त्यसपछि बसेको दोस्रो बैठकमा सभामुख अर्यालले सांसदको रेकर्डबाट राईको सबै अभिव्यक्ति हटाउन निर्देशन दिनुभयो। प्रतिनिधि सभाको बैठकको शुरूमा आज पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध गर्नुभयो। प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्ति सच्याउनु पर्ने माग दोहोर्याउनुभयो। नेकपा एमालेका सांसद राजेन्द्र राई, नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङ, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले प्रधानमन्त्री शाह संसदप्रति जिम्मेवार बन्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले किसानले झेल्दै आएका मल, बिउ र सिंचाईको समस्या, प्राकृतिक प्रकोप व्यवस्थापन, महिला हिंसा लगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। बैठकको विशेष समयमा नेकपा एमाले संसदीय दलका उपनेता पद्मा कुमारी अर्यालले संविधान संशोधन गर्ने हो भने पनि संविधानको आधारभूत विषयलाई तलमाथि गर्न नहुनेमा आफूहरूको स्पष्ट अडान रहेको बताउनुभयो। बैठकको आकस्मिक समयमा सांसदहरूले किसानले समयमा मल, बिउ र सिंचाईको सुविधा पाउन नसकेको र उत्पादित वस्तुले बजार पाउन नसक्दा किसान मर्कामा परिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले उखो किसानले लामो समयसम्म आफ्नो उत्पादन बिक्री बापत पाउनुपर्ने रकमको भुक्तानी नपाएको बारे सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले बस्तीबाट हटाएर होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूले खाना लाउन नपाएको भनेर आएका विषयमा सरकारसँग जवाफ माग गर्नुका साथै होल्डिङ सेन्टर राखेको सुकुम्बासीहरूलाई त्यहाँबाट पनि हटाएर अलपत्र पार्न खोजेको भन्दै विरोध गर्नुभयो। यसैबीच 15 मिनटका लागि स्थगित गरिएको प्रतिनिधि सभाको दोस्रो बैठक सूचना मार्फत भोलिसम्मका लागि स्थगित गरिएको छ। विशेष कारणवश निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सभामुख डोल प्रसाद अर्यालले भोलि बिहान 11 बजे बस्ने गरी समय निर्धारण गर्नुभएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ। प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजे बस्नेछ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको राम जानकी मन्दिर लगायत वृहत्तर जनकपुर क्षेत्र अन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन गुठी संस्थान प्रधान कार्यालयका गुठी प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा 9 सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ। समितिलाई वृहत्तर जनकपुर क्षेत्र अन्तर्गत रहेका पोखरी, पोखरीका डील, राम जानकी मन्दिर लगायत प्रमुख मठ मन्दिर र गुठी जग्गामा भएका अतिक्रमण हटाई 15 दिनभित्र प्रगति विवरण सहित मन्त्रालयमा प्रतिवेदन पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ। समितिले उच्चस्तरीय कार्यदलको प्रतिवेदन 2062, सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग 2076 प्रतिवेदन तथा गुठी जग्गा सम्बन्धी अन्य प्रतिवेदनमा उल्लेख भएका कार्य कार्यान्वयन गर्नेछ। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद नार्कका नवनियुक्त नयाँ वैज्ञानिकहरूको मेहनत र सक्रियताले देशको कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास रहेको बताउनु भएको छ। नेपाल कृषि अनुसन्धान परिषदद्वारा आज ललितपुरमा आयोजित नवनियुक्त वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रममा मन्त्री चौधरीले नवनियुक्त वैज्ञानिकहरूलाई नयाँ उत्साहका साथ देशको कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न इमान्दार, मेहनती र नतिजामुखी भएर काम गर्न आग्रह गर्नुभयो। मन्त्री चौधरीले विगत केही वर्षदेखि परिषदभित्र आन्तरिक जटिलता र संरचनागत समस्या भएका कारण मन्त्रालयले यसलाई उच्च महत्व दिँदै आए पनि आजसम्म परिषदले आफ्नो स्पष्ट मार्गचित्र कोर्न नसकेकाले नार्क र कृषि क्षेत्रमा सुधारका लागि वैज्ञानिकहरूको महत्वपूर्ण जिम्मेवारी रहने बताउनुभयो। मन्त्री चौधरीले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमसँगको सहकार्यलाई अगाडि बढाउने तयारी भइरहेको पनि बताउनुभयो। वैदेशिक रोजगारीमा जाने नेपालीहरूले कामका बारेमा राम्रोसँग नबुझी जाँदा विभिन्न दुर्घटना, ठगी, कानूनी जटिलता तथा अन्य समस्यासँग समस्यामा पर्नुका साथै श्रमिकले आफूले पाउनुपर्ने अधिकारबाट समेत वञ्चित हुने गरेका छन्। यस्तो अवस्था आउन नदिन ताप्लेजुङमा सञ्चालन भएको वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारीमा जानेहरूका लागि मनोसामाजिक परामर्शका साथै विभिन्न तालिम तथा सिप उपलब्ध गराउँदै आएको छ। ताप्लेजुङबाट संवाददाता माला पालुङबाको रिपोर्ट।
ताप्लेजुङको आठरै त्रिवेणी गाउँपालिकाका पासाङ शेर्पा उज्जवल भविष्यको सपना बोकेर रोजगारीको लागि साउदी अरब पुग्नुभयो। विदेश पुगेको 18 दिनमै कार्यस्थलमा गम्भीर दुर्घटनामा परेपछि उहाँको सपना एकाएक चकनाचूर भयो। जसोतसो उपचार त भयो तर दुर्घटनापछि पाउनुपर्ने क्षतिपूर्ति र बीमा बापतको रकम कसरी दावी गर्ने भन्ने जानकारी नहुँदा उहाँ महिनौ दिनसम्म अन्यलमा पर्नुभयो। त्यसपछि आप्रवासी स्रोत केन्द्रको सहयोगमा पुग्नु भएको शेर्पाले हालसम्म 3,00,000 रुपियाँ प्राप्त गर्न सफल हुनुभएको छ।
5-6 महिना वैदेशिक रोजगार बोर्डबाट उहाँ मैले प्रशासनबाट म्यामलाई मेरो तत्कालै अपरेशनहरू गर्नुपर्ने थियो कुरा राखेका थिए। उहाँले हस्ताक्षर गरिदिनु भएर 15-20 दिनमा 3,15,000 आएको
थियो। ताप्लेजुङको ओलङचुङगोलाका तेन्जिङ सामदिन भोटे प्रशासन कार्यालयमा स्थापना भएको परामर्श केन्द्रमा भेटिनुभयो।
मेनपावरको बारेमा राम्रो बुझ्नु पर्यो, काम गर्ने भयो, समयहरू भयो, आफ्नो शारीरिक अवस्थाहरू भयो, कागज पत्र
वैदेशिक रोजगारीको तयारीमा रहेका युवादेखि उनीहरूका परिवारहरूलाई सामी कार्यक्रमले विभिन्न किसिमको सेवा उपलब्ध गराउँदै आएको छ। केन्द्रले राहदानी बनाउन आउने सेवाग्राहीलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना, परामर्श, सम्भावित ठगी तथा जोखिमबाट बच्ने उपायबारे जानकारी दिँदै आएको आप्रवासी स्रोत केन्द्र परामर्शकर्ता मीरा निरौलाले जानकारी दिनुभयो। वैदेशिक रोजगारमा गए पनि अपेक्षा अनुसार आमदामी नहुनु, दुर्घटना, बिरामी र मृत्यु जस्ता पीड़ादायक घटनाले धेरै परिवार आर्थिक र मानसिक संकटमा पर्ने गरेका छन्। सामी परियोजनाले स्थानीय तहमा हरेक वडा र विद्यालयसम्म विस्तार गरिएको मनोसामाजिक परामर्श सेवाबाट धेरै नागरिक लाभान्वित भएका छन्। फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, परियोजना अन्तर्गत आप्रवासी सेवा केन्द्र ताप्लेजुङमा 2082 सालदेखि सञ्चालनमा आएको छ। हालसम्म यस केन्द्रबाट 1,700 भन्दा बढीले सेवा लिइसकेका छन्। माला पालुङा, रेडियो नेपाल, ताप्लेजुङ।
प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानवाधिकार समितिको बैठकमा सांसदहरूले सुकुम्बासीहरूको मानवाधिकार संरक्षण र संक्रमणकालीन न्यायलाई प्रभावकारी बनाउनु पर्ने बताउनु भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले सुकुम्बासीहरूको उचित व्यवस्थापन, बाल विवाह न्यूनीकरण र यौनजन्य हिंसाका पीड़ितलाई न्यायको पहुँच सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। बैठकमा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानवाधिकार संरक्षणका लागि आयोगलाई वित्तीय स्वायत्तता, मानवाधिकार सम्बन्धी ऐनमा पारदर्शिता, सरकारी हस्तक्षेप न्यूनीकरण तथा दुर्गम क्षेत्रको पूर्वाधार विकास आवश्यक रहेको बताउनुभयो। यस्तै आयोगका सचिव मुरारी प्रसाद खरेलले मानवाधिकार संरक्षणका लागि आवश्यक कानून निर्माण, आयोगका प्रतिवेदनमाथि संसदमा छलफल तथा आयोग र संसद बीच प्रभावकारी कार्य आवश्यक रहेकोमा जोड़ दिनुभयो। यस्तै बैठकमा आयोगका सदस्यहरूले विदेशमा रहेका श्रमिक र विद्यार्थीहरूको मानवाधिकार संरक्षण र सुरक्षामा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 विधि विज्ञान प्रयोगशालाको संचालक समितिको बैठक र निर्णयका सम्बन्धमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा राष्ट्रिय सभाबाट पारित भई प्रतिवेदन सहित आएको विधेयकको दफा 7 प्रयोगशाला संचालक समितिका अध्यक्ष अनुपस्थित भएमा सदस्यहरूले तोकेको व्यक्तिले बैठकको अध्यक्षता गर्ने व्यवस्था हटाई समितिको ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्न सक्ने व्यवस्था राख्न सांसदहरूले संशोधन प्रस्ताव पेश गर्नुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरको फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दीपा ढुङ्गाना सहित 8 विरूद्ध 2,91,34,000 रूपियाँ भन्दा बढ़ीको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। आयोगले अस्पतालका फार्मेसी अधिकृत ढुङ्गाना सहित फार्मेसी सहायक लवेन्द्र कुंवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दीपक सापकोटा, स्टोर किपर तथा वरिष्ठ फार्मेसी सहायक विनोद पोखरेल र शर्मिला श्रेष्ठ, फार्मेसी सहायक केशव राज नेउपाने र सन्दीप तिवारी विरूद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश नेउपानेद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई 5 दिन हिरासतमा राखेर रा अनुसन्धान गर्न अनुमति दिएको छ। अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले आज पूर्व अर्थमन्त्री पौडेललाई 5 दिन हिरासतमा राखेर रा अनुसन्धान गर्न अनुमति दिएको हो। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालबाट प्रसारण हुँदै आएको रेडियो कार्यक्रम कानूनका कुरालाई थप समय सापेक्ष र प्रभावकारी बनाउनु पर्नेमा जोड दिइएको छ। रेडियो नेपालमा आज आयोजित कानूनका कुरा रेडियो कार्यक्रमको समीक्षा कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पारासोर ढुंगानाले आम नागरिकलाई कानूनका विषयमा सरल ढंगबाट जानकारी दिन कार्यक्रम कोसे ढुंगा साबित भएको बताउनुभयो। सचिव ढुंगानाले कानूनका बारेमा नागरिकलाई जानकारी दिनु राज्यको दायित्व भएकाले सबैभन्दा धेरै नागरिकको पहुँचमा रेडियो नेपाल पुगेको हुनाले कार्यक्रम कानूनका कुरामा आधारभूत नागरिकले कानूनबारे जान्ने गरी विषय चयन गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले राज्यले निर्माण गरेका कानूनका बारेमा नागरिकसम्म सहज रूपमा जानकारी पुर्याउन संचार माध्यमले पुलको रूपमा काम गर्ने र त्यसका लागि रेडियो नेपाल नै उत्तम विकल्प भएको बताउनुभयो। कानून मन्त्रालयका सहसचिव हुमबहादुर केसी र अरूणा जोशीले नागरिकको दैनिक जीवनमा आवश्यक पर्ने कानूनका विषयमा जानकारी दिने उद्देश्यले शुरू गरिएको रेडियो कार्यक्रम कानूनका कुरा प्रभावकारी देखिएको बताउनुभयो। सूचना तथा संचार मन्त्रालयका सहसचिव उदय बहादुर राणाले सबै पक्षलाई समेट्ने र समसामयिक विषयहरूलाई समेत समावेश गरेर कार्यक्रम निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। रेडियो नेपाल समाचार महाशाखा प्रमुख पवन प्याकुरेल र व्यापार महाशाखा प्रमुख गोपाल थापाले कानूनको अज्ञानता अक्षम्य हुन्छ भन्ने जानकारी नागरिकसम्म पुर्याउने र राज्यले बनाएका कानूनबारे नागरिकलाई जानकारी दिने उद्देश्य अनुसार कार्यक्रम प्रसारण भइरहेको बताउनुभयो। स्थानीय तहमा हुने सानातिना विवाद अदालतसम्म नपुग्दै समुदायमै समाधान गर्न मेलमिलाप प्रणाली प्रभावकारी माध्यम बन्दै गएको छ। यही उद्देश्यलाई थप प्रभावकारी बनाउन पर्वतको मोदी गाउँपालिकाले मेलमिलापकर्ताको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
स्थानीय तहमा हुने विवाद समुदायमै समाधान गर्ने उद्देश्य सहित पर्वतको मोदी गाउँपालिकाले मेलमिलापकर्ताको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ। गाउँपालिकाले यसबाट स्थानीय स्तरमै छिटो सहज र न्यायोचित रूपमा विवाद समाधान गर्न सहयोग पुग्ने विश्वास लिएको छ। मेलमिलाप केवल विवाद मिलाउने प्रक्रिया मात्र नभई समुदायमा विश्वास सहकार्य र सामाजिक सद्भाव कायम गर्ने प्रभावकारी माध्यम रहेको जानकारी दिनुहुन्छ तालिमका मुख्य सहजकर्ता अधिवक्ता दिलीप पौडे।
न्यायिक समिति र मेलमिलाप र्ताहरूको भूमिका कानूनको सामान्य ज्ञानमा मात्र सीमित हुँदैन। उनीहरूले आफ्नो अधिकार क्षेत्र कार्य प्रक्रिया मेलमिलापका आधारभूत सिद्धान्त तथा निष्पक्षता गोपनीयता सक्रिय श्रवण प्रभावकारी संवाद जस्ता व्यावहारिक सिपलाई राम्रोसँग बुझेर व्यवहारमा लागू गर्न सक्नुपर्छ। यस्ता सिपले मात्र विवादलाई कानून सम्मत न्यायपूर्ण र दिगो रूपमा समाधान गर्न मद्दत गर्छ।
नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई न्यायिक अधिकार प्रदान गरेको छ। तर कानूनका प्रावधानबारे प्राप्त जानकारी र व्यवहार सिपको अभावमा सामान्य विवाद पनि लामो समयसम्म समाधान हुन नसक्ने अवस्था देखिन्छ। यस्ता तालिमले मेलमिलापकर्तालाई कानूनी प्रक्रिया बुझ्न दुवै पक्षलाई निष्पक्ष रूपमा सुन्न संवाद मार्फत सहमति खोज्न तथा अदालतको विकल्पका रूपमा समुदायमै विवाद समाधान गर्ने क्षमता विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। पालिकाले आयोजना गर्ने यस्तै कार्यक्रमले स्थानीय न्याय प्रणालीलाई थप प्रभावकारी सहज र विश्वसनीय बनाउने विश्वास व्यक्त गर्नुहुन्छ। मोदी गाउँपालिका 8 की मेलमिलापकर्ता सुशीला गुरुङ। समुदायमा हुने सानातिना झै झगडा घरयासी विवाद साँध सिमाना लेनदेन वा सामाजिक सम्बन्धसँग जोडिएका धेरै विषय समयमै मेलमिलापबाट समाधान गर्न सकिए अदालतको चाप घट्ने मात्र होइन समुदायमा आपसी विश्वास र सामाजिक एकता पनि बलियो बन्ने कानूनविद अधिकार कर्मी लगायत पत्रकारको बुझाइ छ। पत्रकार सन्तोष थापा।
कारण स्थानीय रूपमा भएका सानातिना झै झगडा विवाद समाधान गर्न निरूपण गर्न गाउँमा नै स्थानीय स्तरमै सहज भएको हामीले महसुस गरेका छौँ।
तालिमबाट प्राप्त हुने ज्ञान सिप र अनुभवलाई व्यवहारमा उतार्न सके स्थानीय स्तरमा हुने विवाद शान्तिपूर्ण दिगो र न्यायोचित रूपमा समाधान गर्न थप सहज हुनेछ। राजन पौडेल, रेडियो नेपाल पर्व।
सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारीको सहज आवागमनका लागि व्हील चेयर र सहजकर्ताको व्यवस्था गरिएको छ। आज सेवाको उद्घाटन गर्दै मुख्य सचिव सुमन राज अर्यालले अब सार्वजनिक सेवा लिन आउने सेवाग्राही र कार्यालय आवत जावत गर्ने कर्मचारीले शारीरिक अवस्थाका कारण असहजता महसुस गर्न नपर्ने बताउनुभयो। सिंहदरबारका अधिकांश कार्यालय अपाङ्ग मैत्री बनिसकेको र बाँकी संरचना चाँडै बन्ने जानकारी दिँदै वहाँले विगतमा अपाङ्गता भएका तथा अशक्त कर्मचारी र सेवाग्राहीले भोग्नु परेको कठिनाईलाई अन्त्य गर्दै लगिने बताउनुभयो। सिंहदरबार छिर्ने प्रत्येक अशक्त कर्मचारी र सेवाग्राहीले जुनसुकै दिन र समयमा पनि बिना झन्झट सुविधा निरन्तर रूपमा प्राप्त गर्न सक्ने उहाँले बताउनुभयो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट 10 जना बिचौलियालाई पक्राउ गरिएको छ। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारी अवैध कमिशनको चलखेल गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशव कुमार थेबेलले जानकारी दिनुभयो। यही अछाड 21 गते गृहमन्त्री सुदन गुरूङ र स्वास्थ्य मन्त्री निशा मेहताले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै अस्पतालभित्र हुने बिचौलिया गतिविधि, अनियमितता र बिरामीमाथिको ठगी नियन्त्रण गर्न प्रतिष्ठानका सम्बन्धित निकाय र पदाधिकारीहरूलाई निर्देशन दिनुभएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्ध विराम समाप्त भएको घोषणा गर्दै तेहरानसँग थप कुनै सम्झौता गर्ने इच्छा नरहेको बताउनु भएको छ। अमेरिकी सेनाले इरानमा रातारात व्यापक आक्रमण गरेपछि र त्यसको जवाफमा इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गरी आक्रमण गरेको दावी सार्वजनिक भएका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो। टर्कीको राजधानी अंकारामा जारी नाटो शिखर सम्मेलनका क्रममा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको युद्ध विराम अब आफ्नो दृष्टिमा समाप्त भइसकेको स्पष्ट पार्नुभयो। उहाँले इरानी नेतृत्वमाथि कड़ा टिप्पणी गर्दै तेहरानसँग अब वार्ताको कुनै औचित्य नरहेको धारणा राख्नुभयो। ट्रम्पले जुन सत्रमा वाशिङटन र तेहरान बीच भएको युद्धविराम सम्बन्धी सहमतिलाई इरानले पटक पटक गलत रूपमा प्रस्तुत गरेको आरोप समेत लगाउनु भएको छ। ट्रम्पको युद्धविराम समाप्त भएको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब 5% वृद्धि भएको छ। अमेरिकाले हर्मुज जलमार्गमा 3 व्यावसायिक जहाजमाथि भएको आक्रमणको प्रत्युत्तर स्वरूप इरानका विभिन्न स्थानमा शक्तिशाली हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष नागरिकद्वारा संचालित व्यावसायिक जहाजमाथि भएको आक्रमणको जवाब स्वरूप इरानमाथि कार्यवाही शुरू गरिएको जनाएको छ। बाबी आँधी चीनको नजिक आउँदा पूर्वी चीनको तटीय प्रान्त झेन्जियाङले आज टाइफुन आपतकालीन चेतावनी जारी गरेको छ। प्रान्तीय बाढ़ी नियन्त्रण र खडेरी राहत मुख्यालयले तटीय इलाकाहरू र सम्बन्धित अधिकारीहरूलाई आँधीको फैलावटको नजिकबाट निगरानी गर्न र प्रमुख जहाजहरूका लागि आश्रयको व्यवस्था गर्न, बन्दरगाहहरूमा माछा मार्ने डुंगाहरू सुरक्षित गर्न, समुद्री मार्गहरू निलम्बन गर्न र समुद्री पर्यटन स्थलहरू बन्द गर्न पूर्ण तयारी गर्न आग्रह गरेको सिन्हाले जनाएको छ। अब आर्थिक समाचार केशव ढुंगानाबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
लामो समयदेखि निष्क्रिय रहेका उद्योगको लिज सम्झौता रद्द भएसँगै धरान औद्योगिक क्षेत्रमा 5 नयाँ उद्योगहरू थपिएका छन्। नयाँ उद्योग थपिँदा करिब 35 करोड़ रुपियाँ बराबरको स्वदेशी लगानी बढेको र ती उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा भए 350 जना भन्दा बढ़ीको प्रत्यक्ष रोजगारी सिर्जना हुने धरान औद्योगिक क्षेत्र कार्यालयका प्रमुख जीव नारायण बन्जाडेले बताउनुभयो। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कानूनी प्रक्रिया पूरा गरी लामो समयदेखि उत्पादन नगरी जग्गा ओगटेर बसेका उद्योगहरूको लिज सम्झौता रद्द गरेको थियो। विक्रम सम्बत 2032 सालदेखि सञ्चालनमा रहेको धरान औद्योगिक क्षेत्रमा हाल 35 उद्योगहरू सञ्चालनमा रहेको प्रमुख बन्जाडेले बताउनुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पटक पटक विद्युत अवरुद्ध हुने ट्रिपिङ समस्या समाधानका लागि विशेष अभियान शुरू गरेको छ। वर्षायाममा बारम्बार विद्युत अवरुद्ध हुने समस्यालाई उच्च प्राथमिकतामा राख्दै समाधान अभियान सञ्चालन गरेको मन्त्रालयले जनाएको छ। विद्युत आपूर्ति सम्बन्धी कुनै गुनासो वा उजुरी भएमा उपभोक्तालाई निशुल्क हटलाइन नम्बर 1150 वा 1155 सम्पर्क गर्न आग्रह गरेको र गुनासो प्राप्त हुनासाथ नेपाल विद्युत प्राधिकरणले आवश्यक उपकरण सहित प्राविधिक जनशक्ति सञ्चालन गर्न सक्ने गरी व्यवस्था मिलाएको ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले जनाएको छ। निर्माणाधीन नारायणघाट बुटवल सड़क विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेसँगै त्यस क्षेत्रका होटल तथा पर्यटन व्यवसाय पुनः चलायमान हुन थालेका छन्। सड़क निर्माणका क्रममा वर्षौंदेखि धुलो, हिलो, जाम र जोखिमपूर्ण यात्राका कारण यात्रु तथा पर्यटकले नवलपुर क्षेत्रमा रोकिएर खाना खाने, विश्राम गर्ने तथा घुमफिर गर्ने क्रम उल्लेख्य रूपमा घटेको थियो। अहिले सड़क कालोपत्रे भइसकेपछि यात्रुहरूको आवागमन सहज बन्दै गएको र होटलहरू पुनः चलायमान हुन थालेको नवलपुर होटल व्यवसाय संघका अध्यक्ष सन्तोष राणाले बताउनुभयो। यस्तै मधेस प्रदेशको प्रमुख पर्यटकीय केन्द्रको रूपमा रहेको ठोरीमा भारतीय पर्यटकका सवारी साधनलाई निशुल्क प्रवेश पासको व्यवस्था भएसँगै ठोरीको पर्यटन व्यवसाय पनि पुनः लयमा फर्किएको छ। ठोरी स्थित छोटी भन्सार कार्यालयले मंगलबारदेखि भारतीय पर्यटकका सवारी साधनलाई निशुल्क प्रवेशको सुविधा दिन थालेको छ।
अब खेल समाचार अझै बमबाट।
जारी फिफा विश्वकपको क्वार्टर फाइनलको समीकरण पूरा भएको छ। मंगलबार राति अन्तिम सोह्रका खेल सकिएसँगै क्वार्टर फाइनलमा पुग्ने आठ देशको टुङ्गो लागेको हो। अन्तिम सोह्रबाट पोर्चुगल सहित तीनै आयोजक देश क्यानाडा, मेक्सिको र अमेरिका बाहिरिएका छन् भने ब्राजिल र कोलम्बिया पनि विश्वकपबाट बाहिरिएका छन्। विश्वकपको क्वार्टर फाइनलमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इङ्ल्याण्ड, अर्जेन्टिना र स्विजरल्याण्ड पुगेका छन्। अब क्वार्टर फाइनलमा फ्रान्सले मोरक्को सामना गर्नेछ भने स्पेनले बेल्जियमको, नर्वेले इङ्ल्याण्डको र स्विजरल्याण्डले अर्जेन्टिनाको सामना गर्नेछ। क्वार्टर फाइनलका खेलहरू नेपाली समय अनुसार बिहिबार रातिदेखि हुँदैछन्। पहिलो खेलमा फ्रान्स र मोरक्को बिहिबार राति 1:45 बजेदेखि खेल्दैछन् भने दोस्रो खेलमा शुक्रबार राति 12:45 बजे स्पेन र बेल्जियम खेल्दैछन्। त्यस्तै तेस्रो खेलमा नर्वे र इङ्ल्याण्ड शनिबार राति 2:45 बजेदेखि खेल्दैछन् भने चौथो खेलमा स्विजरल्याण्ड र अर्जेन्टिना आइतबार बिहान 6:45 बजेदेखि खेल्दैछन्। इजिप्ट फुटबल संघले अर्जेन्टिना विरूद्धको विश्वकप फुटबलको अन्तिम सोह्रको खेलमा रेफ्री टोलीबाट गम्भीर त्रुटि भएको दावी गर्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा समक्ष उजुरी दर्ता गरेको छ। संघले बुधबार जारी गरेको विज्ञप्तिमा फ्रान्सेली रेफ्री फ्राङ्क क्विन्स लेटेक्सियर र भिडियो सहायक रेफ्री भिआर टोलीको छानबिन गर्न तथा उनीहरूलाई प्रतियोगिताबाट हटाउन माग गरिएको छ। इजिप्टले अर्जेन्टिनासँग 3-2 पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो। इजिप्ट फुटबल संघका अनुसार टोली 1-0 अघि रहेका बेला मुस्ताफा जिकोले गरेको एक गोल भिआरको सिफारिसपछि अमान्य घोषित गरिएको थियो। उक्त गोल अघि अर्जेन्टिनाका लिसान्द्रो मार्टिन्जेदमाथि फल भएको भन्दै रेफ्रीले निर्णय परिवर्तन गरेका थिए।
अब मौसम। आज राति देशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै मध्य प्रदेशका 1-2 स्थानमा साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28.8, न्यूनतम 22.2, वर्षा 1.9 मिलिमिटर, काठमाडौँको अधिकतम तापक्रम 29.3, न्यूनतम 22.1, वर्षा 0.5 मिलिमिटर, पोखराको अधिकतम 29.3, न्यूनतम 24.6, वर्षा 6.6 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 32.7, न्यूनतम 24.1, वर्षा 4.5 मिलिमिटर र दिपायलको अधिकतम 33, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 25.9 मिलिमिटर। अन्तिम यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल, आर्थिक सुधारको अभियानमा सहकार्य गर्दै अगाडि बढ़ने प्रधानमन्त्रीको प्रतिबद्धता, नेपाल सरकारको मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त, निजामती कर्मचारी अस्पतालका 8 कर्मचारी विरूद्ध झण्डै 3 करोड़ भ्रष्टाचार गरेको आरोपमा अख्तियारद्वारा मुद्दा दायर, इरानसँगको युद्ध विराम समाप्त भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा र फिफा विश्वकप 2026 क्वार्टर फाइनल समीकरण पूरा। पहिलो क्वार्टर फाइनलमा शुक्रबार राति फ्रान्स र मोरक्को भिड्दै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।